आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, प्रभु येशु ख्रिष्टको मधुर र सामर्थ्य नाममा तपाईँ सबैलाई मेरो नमस्कार अनि जयमसी साथै हार्दिक स्वागत छ आजको यो कार्यक्रममा। श्रोता, न्यायकर्ताको पुस्तकबाटको अध्ययन आज आखिरी दिन हो। म आशा गर्दछु तपाईँहरू यस पुस्तकबाट थुप्रै आत्मिक कुराहरू सिक्न सक्नुभयो।
आज हामी न्यायकर्ता 17 21 अध्यायबाट बाइबल अध्ययन गर्नेछौ। सबभन्दा पहिले यहाँ हामी देख्नेछौ धार्मिक सत्य विश्वास त्याग। इसरायलमा धार्मिक अन्यलता 17 21 अध्यायमा हामीसँग इतिहासको दर्शन शास्त्र छ, जुन यो पुस्तकको आरम्भमा उल्लेख गरिएको थियो। हामीले न्यायकर्ताहरूको पुस्तकमा देख्यौं इसरायलहरूको पतन, त्यसपछि उत्थान। यो प्रक्रिया हामी निरन्तर घुमेको र दोहोरिएको देख्छौं। यो पुस्तक इसरायलहरू आशिषको स्थानमा भएको कुरा उल्लेख हुँदै आरम्भ हुन्छ। तिनीहरू परमेश्वरको सेवा गरिरहेका छन्। त्यसपछि त्यहाँ तिनीहरू सत्य र जीवित परमेश्वरबाट टाढा भौतारी जान्छन् र उहाँका दृष्टिमा खराब काम गर्छन्। तिनीहरू आफ्नै चालमा हिँड्छन्। त्यसपछि परिणामस्वरूप तिनीहरूलाई दासत्वमा बेचिन्दछ। तिनीहरूको दासत्वमा र कठोर यातनामा असहाय भएर परमेश्वर कहाँ सहाराको निम्ति पुकारा गर्छन्। त्यसपछि तिनीहरू परमेश्वर कहाँ फर्कन्छन् र पश्चाताप गर्छन्। तब परमेश्वरले न्यायकर्ताहरू तिनीहरूलाई छुटकारा दिनलाई खड़ा गर्नुहुन्छ। त्यसपछि फेरि इसरायलीहरू आशिषको स्थानमा आउँछन् र परमेश्वरलाई सेवा गर्छन्। फेरि जब हरेक कुरा जीवनमा हरेक क्षेत्रमा ठिकठाक हुन्छ, तिनीहरू तुरन्तै पापमा जान्छन्, परमेश्वरबाट टाढा भौतारी जान्छन्। यसरी जम्मा इसरायलीहरू 7 सत्य विश्वास त्यागमा गए। यसले इतिहासको दर्शन शास्त्रको दिन्छ। हरेक राष्ट्र यो दशामा अवस्थामा खस्दछ। पहिलो धार्मिक विश्वास त्याग, दोस्रो नैतिक भ्रष्ट वा पतन, तेस्रो राजनैतिक अराजकता, अवनति रास मन्दिरमा आरम्भ हुन्छ, त्यसपछि घरमा, समाजमा र अन्तिममा राज्यमा। त्यसरी नै राष्ट्र पतन हुन्छ। यो सत्य विश्वास त्यागको अवधि दानको कुलमा तिनीहरूको सिमानाहरू बढ़ाउने इच्छामा आरम्भ भयो। यो अर्को प्रतिमा पूजामा पतन हो, असफल हो, गिराई हो। यो सम्पूर्ण कारण मिकाको घरमा पाइन्दछ। तिनको आमाले तिनलाई बिगारे। आउनुहोस् 17:1-2 पद हेर्दै अगाडि बढ़ौं। यहाँ यस प्रकार लेखिएको छ, एप्राइमका पहाड़ी देशमा मिका नाउँ भएका एकजना मानिस थिए। तिनले आफ्नो आमालाई भने, तपाईँबाट चोरिएका ती 1100 चाँदीका सिक्का, जसका विषयमा मैले सुन्ने गरी तपाईँले ती चोर्नेलाई सराप्नु भएको थियो, ती चाँदीका सिक्का मसँग छन्। मैले ती लगेको थिएँ र अब म ती तपाईँलाई फर्काइदिनेछु। तिनकी आमाले भनिन्, हे मेरो छोरो, परमप्रभुले तलाई आशिष दिउन्। मित्र, मिका लाडप्यारमा बिगारिएको केटा हुन् र लाडप्यारमा बिगारिएको एक केटाको छोराको उदाहरण हो। तिनी आमाको प्रिय लाडे छोरा हुन्। तिनले जानेका थिए कि तिनका आमाले केही पैसा बचाई साँची राखेकी छिन् र तिनले यस पैसाको चोर्न निर्णय गरे। तिनको आमाले, कसले यो चोर्यो? थाहा नभएकोले गर्दा चोर्नेमाथि श्राप दिइन्। त्यसकारण मिकाले आफू चोरको रूपमा स्वीकार गरे। तब तिनको आमाले तिनलाई सजाय दिनको सट्टामा बधाई दिइन् र भनिन्, हे मेरो छोरा, परमप्रभुले तलाई आशिष दिउन्। तीन पदमा भनिएको छ, तिनले ती 1100 चाँदीका सिक्का आफ्नी आमालाई फर्काइदिएपछि तिनले भनिन्, अब म यो मेरो चाँदी मेरो छोराको भलाइको निम्ति एउटा खोपिएको प्रतिमा र एउटा ढलौटे प्रतिमा बनाउनलाई परमप्रभुमा समर्पण गर्नेछु। मित्र, जब मिकाले चोरेको पैसा आमालाई फर्काइदिए, तिनले उनलाई भनिन् कि यो पैसा मिकाको भलाइको निम्ति एउटा खोपेको प्रतिमा या एउटा ढलौटे प्रतिमा बनाउनलाई समर्पण गरेकी छिन्। हेर्नुहोस्, तिनीहरू प्रतिमा पूजामा फँसिसकेका थिए। तिनले त्यो पैसा ती कामहरूमा दिन्छन्। तपाईँलाई थाहा छ, धेरै क्रिस्चियनहरू विश्वासीहरू आज त्यस्तै अवस्थामा छन्। मिकाको आमा आफ्नो पैसालाई परमप्रभुमा समर्पण गरिरहेकी छिन्, तर यो वास्तवमा प्रतिमा बनाउन प्रयोग गरिरहेकी छिन्। झुण्डहरू भेटी दान दिन्छन् र भन्छन् कि यो परमप्रभुको निम्ति हो। त्यसपछि यो मण्डली समाज वा भोज पार्टीमा प्रयोग गरिन्दछ। तिनीहरू भन्छन् यो पैसा परमप्रभुका समर्पित गरिएका छन्। तर वास्तवमा यसले सुख आनन्दको देवलाई सम्मान गरिरहेको छ। 5-6 यी मिका भन्ने मानिसको एउटा देवता थान्थ्यो। तिनले एउटा एपोद र घर देवताहरू बनाए र आफ्ना छोराहरू मध्येको एकजनालाई आफ्नो पुरोहित नियुक्त गरे। त्यस बेला इसरायलमा कुनै राजा थिएनन् र हरेक मानिसले आफ्नो दृष्टिमा जे ठिक लाग्यो त्यही गर्थ्यो। मित्र, यस पदहरूबाट हामी देख्छौ कि इसरायलहरू कति धेरै सत्य परमेश्वरबाट तर्की गएका रहेछन्। 7-10 पदमा भनिएको छ, अब यहुदाको बेतलेमबाट आएका यहुदाका गोत्रको बीचमा बस्ने एउटा जवान लेबी थिए। तिनी बेतलेम सहर छोडेर अन्त कतै बस्नलाई आएका थिए। यात्रा गर्दा तिनी एप्राइमका पहाड़ी देशमा मिकाको घरमा आइपुगे। मिकाले तिनलाई सोधे, तिमी कहाँबाट आएका हौ? तिनले जवाब दिए, म यहुदाको बेतलेमको एउटा लेबी हुँ र म एउटा बस्ने ठाउँ खोज्दैछु। मिकाले तिनलाई भने, मसँग बस र मेरो बाबु र पुरोहित हौ र म तिमीलाई वर्षै पछि 10 चाँदीका सिक्का दिनेछु र तिमीलाई खाना लाउन पनि दिनेछु। अमित्र, मिकालाई एक आफ्नो छोरालाई पुरोहित नियुक्त गरेकोमा अलिकति अप्ठ्यारो भयो होला। जब यो बेरोजगारी एक ठाउँबाट अर्को ठाउँमा हिँडिरहने प्रचारक त्यहाँ आए, मिकाले तिनलाई राखे। यो लेबी जो यहुदाको बेतलेमबाट आएका थिए, मिकाको व्यक्तिगत परिवारको पुरोहित बने। 11 13 पदमा भनिएको छ, यसकारण ती लेबी मिकासँग बस्न राजी भए र मिकाले तिनलाई आफ्ना छोराहरूमध्ये एकजना जस्तै गर्थे। मिकाले ती लेबीलाई काममा नियुक्त गरे र ती जवान मानिस तिनका पुरोहित भए र तिनको घरमा बसे। मिकाले भने, अब म जान्दछु कि परमप्रभुले मेरो उन्नति गर्नुहुनेछ, किनभने एक लेबी मेरो पुरोहित भएका छन्। मित्र, यो 17 अध्याय निश्चय नै इसरायल राष्ट्र आत्मिक क्षेत्रमा नीच स्तरमा घटिया स्तरमा आएको प्रकाश हो। मिकाले पुजारीय कुलका व्यक्तिलाई आफ्नो परिवारको व्यक्तिगत प्रतिमाहरूको पुजारी बनाएकोले गर्दा आशा गरे कि परमेश्वरबाट तिनले अब आशिष पाउनेछन्। ओ, कस्तो भूल! मित्र, 17 अध्यायमा देख्यौं एप्राइममा प्रतिमा पूजा, 18 अध्यायमा देख्नेछौ दानमा प्रतिमा पूजा। दान वंशीहरूलाई त्यो इलाका निर्दिष्ट गरिएको थियो, दिइएको थियो, जुन पलिस्तिनहरूद्वारा उगटिएको थियो। तिनीहरूले सोचे कि तिनीहरूलाई रहन धेरै स्थान आवश्यक पर्यो। इसरायलमा कुनै राजा थिएन, यो पूर्ण रूपमा गडबडको समय थियो। त्यहाँ कुनै लिडर नेतृत्व गर्ने सिप थिएन। 18 अध्यायको एक पदमा भनिएको छ, त्यसबेला इसरायलमा कुनै राजा थिएन, दान वंशीहरूले कुनै इलाका अधिकार गर्ने मौका हेर्दै थिए, किनभने इसरायलका कुलहरूलाई दिइएका इलाकाहरूमा तिनीहरूले अधिकार गर्न पाएका थिएनन्। मित्र, तपाईँलाई यादै होला कि यहोशूको पुस्तकमा कुनै पनि कुलहरूले सम्पूर्ण मुलुक अधिकारमा लिएका थिएनन् जुन तिनीहरूलाई प्रतिज्ञा गरिएको थियो दिनलाई। त्यो निश्चय नै उत्तरमा रहने दान कुलको सम्बन्धमा सत्य थियो। दान वंशीहरूसँग खास समस्या थियो। वास्तवमा यो अति नै खराब कुरा थियो कि तिनीहरूले पहाड़ी इलाकाहरू छाने र त्यसको लिएथे। दुई पदमा भनिएको छ, यसकारण दान वंशीहरूले 5 योद्धाहरूलाई सोरा र एस्तोलबाट पठाए। यी मानिसहरूले तिनीहरूका सबै वंशको प्रतिनिधित्व गर्थे। तिनीहरूले यिनीहरूलाई भने, जाओ देशको पत्ता लगाओ। तिनीहरू एप्राइमको पहाड़ी देशमा मिकाको घरमा आइपुगे र त्यो रात त्यहीँ बिताए। दान वंशीहरू कतिसम्म आफ्नो कुलको सीमाहरू फैलाउन सक्छन्? सो कुरा भेद लिनलाई 5 लडाकु मानिसहरूलाई पठाइए। तिनीहरूको यात्रा अवधिमा तिनीहरू मिकाको घरमा आइपुगे बास बस्न। 3-4 पदमा भनिएको छ, जब तिनीहरू त्यहाँ मिकाको घरमा थिए, तब तिनीहरूले ती जवान लेबीको बोली चिने। तिनीहरूले तिनीतिर फर्केर भने, तिमीलाई कसले यहाँ ल्यायो? तिमी यहाँ के गरिरहेका छौ? यहाँ तिमी के काम छ? तिम्रो के काम छ? तिनले भने, यो त सबै मिकाको काम हो। तिनले मलाई ज्यालामा राखेका छन् र म तिनका पुरोहित भएको छु। 5-6 पदमा भनिएको छ, तिनीहरूले तिनलाई भने, त्यसो भए हाम्रो निम्ति परमेश्वरसँग हाम्रो कार्य सफल हुन्छ कि हुन्न, सोधपूछ गर। पुरोहितले जवाब दिए, कुशलसित जाओ, तिमीहरूको यात्रालाई परमप्रभुको स्वीकृति छ। मित्र, यो झुट्टा उत्साह पाएर यी 5 जासुसहरू आफ्नो बाटो लागे। यो सोच्दै कि मिकाको प्रतिमाको पुजारी लेबीले जे भन्यो सो महान कुरा थियो। 9-11 पदमा भनिएको छ, तिनीहरूले भने, जाउ उनीहरूमाथि चढाई गरौं, हामीले देखेका त्यो देश खुबै सुन्दर छ, के तिमीहरू यस विषयमा केही नगरी बियालो गरिरहन्छौ? अहिले नै हिँड र त्यस देशलाई अधिकार गर। जब तिमीहरू त्यहाँ पुग्नेछौ, तब तिमीहरूले एउटा विस्तृत र खुला देशमा निष्फिक्रीसित जीवन बिताइरहेको एउटा जातिलाई देख्नेछौ। परमेश्वरले त्यो जग्गा तिमीहरूका लागि हातमा सुम्पिदिनु भएको छ, त्यो जग्गा जहाँ पृथ्वीमा पाइने कुनै पनि थोकको अभाव छैन। ती भेद लिनेद्वारा असल प्रतिवेदन रिपोर्ट लिएर आए, जसले यो राय दिए कि दान वंशीले लेस मुलुकलाई अधिकार गर्न सक्छन्। त्यसकारण हतियार भिरेका 600 मानिसहरू निस्के। तिनीहरूले आफूसँग भएका जाई जेथा परिवारहरू लिएर लेसतिर लागे। त्यहाँ जाँदा आधा बाटोमा मिकाको घरमा निस्के र तिनीहरूले मिकाका प्रतिमाहरू र उसको पुजारीलाई लुटे। त्यसपछि दान वंशीहरूले लेसलाई आफ्नो अधिकारमा पारे, यसलाई जलाइदिए, फेरि यस शहरको पुनः निर्माण गरे र त्यहाँ रहन लागे। तिनीहरूले यो लेस शहरलाई दान नौ राखे। 30-31 पदमा भनिएको छ, दान वंशीहरूले ती प्रतिमाहरूलाई स्थापन गरे र इसरायल जाति कैदमा नलगिएसम्म मोसाको छोरा गेर्सुमको छोरा जोनाथन र तिनका छोराहरू दानको कुलका पुजारी भए। अनि सिलोमा परमेश्वरको भवन र हौंजेल तिनीहरूले मिकाले बनाएका प्रतिमाहरूको पूजा गरे। मित्र, यहाँ हामी सत्य विश्वास त्यागको तस्विर देख्छौ। जोनाथन को थिए? तिनी मोसाको नाति थिए। यी मानिसहरू जीवित र सत्य परमेश्वरबाट धेरै टाढा भवतारी गए। यो कुराको याद राखौं, मोसाले परमप्रभुको सम्बन्धमा बताउँदा भनेथे, प्रस्थान 20 अध्यायको 3 र 4 पदमा, मेरो सामने तैंले अरू कुनै देवता देवीहरू नमान्नु, तैंले आफ्नो निम्ति खोपेर कुनै किसिमको प्रतिमा नबनाउनु, र माथि आकाश अथवा तल पृथ्वी र पृथ्वी मुनि पानीमा भएको कुनै आकारको प्रतिमूर्ति नबनाउनु। अनि यहाँ मोसाको नाति प्रतिमाको पुजारी भएका छन्। मेरो मित्र, सत्य विश्वास त्याग भएन कुरा हो। कुनै राष्ट्रको समस्या धार्मिक सत्य विश्वास त्यागसँग आरम्भ हुन्छ। त्यही नै इसरायलको राष्ट्रमा भए थियो। यहाँ हामी मोसाको नाति पुजारीको रूपमा सेवा गरिरहेका छन् मिकाहरूको प्रतिमाहरूको। यसपछि अध्याय 19 पनि लागौं, हामीले अगाडिको अध्यायमा देख्यौं इसरायल जातिको पतन धार्मिक सत्य विश्वास त्यागसँग आरम्भ हुन्छ। त्यहाँबाट यो दोस्रो कदमतिर सर्दछ, जुन नैतिक पतन हो। मित्र, न्यायकर्ताहरूको पुस्तक अन्त गर्ने भयानक डरलाग्दो घटनामा यो उदाहरण रेखाचित्रद्वारा स्पष्ट रूपमा राखिएको छ, गरिएको छ। यसले बेन्यामिनको कुलको बारेमा केन्द्रित गर्दछ वा तिनीहरूको बारेमा बताउँदछ। यो कुल साह्रै नराम्रो अनैतिकतामा लीन भएका थिए, फसेका थिए, जुनले गृह युद्धको नेतृत्व गर्यो। कुरा के हो भने, बेन्यामिन कुलका केही बदमाश मानिसहरूले एक लेवीको उपपत्नीलाई नराम्रो काम गरे। जब तिनीहरू उनीहरूको इलाकाबाट भएर जाँदा रातमा तिनीहरूको शहरमा बास बसे। जब यो कुरा अन्य कुलहरूले सुने, तिनीहरूले बेन्यामिन कुललाई जरै समेत उखेली पठाउन कोशिश गर्दछन्। आउनुहोस् न्यायकर्ता 19:1-2 पद हेर्दै अगाडि बढ़ौं। त्यस बेला इसरायलमा कुनै राजा थिएन। एप्राइमको पहाड़ी देशको भित्री भागमा एउटा लेवी बस्थे, जसले यहुदाको बेथलेमबाट एउटी उपपत्नी आफ्नो निम्ति ल्याएका थिए। तर त्यो आफ्ना पतिप्रति अविश्वासी भई र तिनलाई छोडेर त्यो आफ्ना बाबुको घर यहुदाको बेथलेममा गएकी थिए। जब त्यो त्यहाँ बसेकी 4 महिना भइसकेको थियो। मित्र, यी दुई पदहरूले हामीलाई त्यस दिनको इसरायलको सन्तानहरूको जीवनहरूको अन्तर्दृष्टि दिन्छ। अनि यो रोमी 1-3 अध्यायको असल उदाहरण हो। के तपाईँ कल्पना गर्न सक्नुहुन्छ कि लेवीले त्यस्तो स्त्रीलाई विवाह गर्न सक्छ? तिनले विवाह गरे र तिनले वेश्यावृत्ति काम गरिन्, उसलाई छोडी र आफ्नो पिताको घरमा फर्की गई। यो लेवीले आफ्नो पत्नीलाई लिन गए र तिनको पत्नीको पिताले तिनलाई स्वागत गरे र निकै दिन त्यहाँ बसे। त्यसपछि लेवी र उसको उपपत्नी आफ्नो बाटोतिर लागे, उत्तरतिर। तिनीहरू एक रात बेन्यामिनको शहर गिबोमा बास बसे। एउटा वृद्ध व्यक्ति जो पनि एप्राइमका थिए, जो गिबोमा बसोबास गरेका थिए, उसलाई अतिथि सत्कार गरे। त्यस रात बुढो मानिसले तिनीहरूलाई राम्ररी खानपान दिए र त्यस रात त्यस शहरका केही बदमाश मानिसहरू लेवी र उसको उपपत्नी बास बसेको घर घेरा हाले र त्यस लेवीलाई समलिङ्ग सन्तुष्टको लागि माग गरे। तर तिनले आफ्नो पत्नीलाई दिए। तिनीहरूले पूरा रात उसको उपपत्नीसँग घृणित काम गरे। तिनीसँग पूरा रात सामूहिक बलात्कार गरे। अनि हामी देख्छौ कि तिनको पति त्यस लेवीले उसलाई टुक्रा टुक्रा गरी काटिदिए। त्यसपछि त्यहाँ के भएथ्यो? सम्पूर्ण कुरा विवरण सहित प्रत्येक कुलाई तिनको मासुको टुक्रा सहित यो खबर पठाइदिए। अब त्यहाँ के भयो, यसको प्रतिक्रिया के भयो, सो कुरा हामी 20-21 अध्यायमा देख्छौ। सबभन्दा पहिले धार्मिक सत्य विश्वास त्याग भएथ्यो, त्यसपछि नैतिक पतन, र त्यसपछि तिनीहरू पतन भएको तेस्रो कदम हो राजनैतिक अराजकता। यो हामी न्यायकर्ता 20:21 अध्यायमा देख्छौ। जब इसरायलका अन्य कुलहरूले लेवीको उपपत्नीसँग जे घटना गिबामा भएको थियो सो सुने, तिनीहरू बेन्यामिन कुलसँग अति नै धेरै क्रोधित भए। तिनीहरूले विश्वास गरे कि नियम कानून लान्नै पर्छ। अनि हामी देख्छौ कि बेन्यामिनले अन्य 11 कुलहरूसँग युद्धको घोषणा गरे। यसरी हामी देख्छौ कि ती 11 कुलहरू एक साथमा भेला भए र बेन्यामिनको विरूद्धमा आए। 20:1-2 पदमा भनिएको छ, तब सबै इसरायलीहरू दानदेखि बेर्सेबासम्मका जम्मै समुदाय र गिलादबाट पनि एउटै मानिस जस्तै गरी आफ्नो आफ्नो घरबाट निस्के र मिस्पामा परमप्रभुको सामुन्ने भेला भए। इसरायलका कुलहरूका सबै मानिसहरूका अगुवाहरू, तरवार भिरेका 400,000 योद्धाहरू परमेश्वरका मानिसहरूको सभामा हाजिर भए। यो स्पष्ट छ कि बेन्यामिन कुलसँग पनि धेरै सैनिकहरू थिए। हामीलाई यहाँ चाखलाग्दो दृश्य दिइएको छ। पद 12-16 भनिएको छ, इसरायलका कुलहरूका मानिसहरूले बेन्यामिनको कुलका चारैतिर यसो भनेर मानिसहरू पठाए, तिमीहरूका बीचमा यस्तो खराब काम भएको यो के हो? गिबाका ती दुष्ट मानिसहरूलाई हाम्रा हातमा सुम्पिदेऊ र हामी उनीहरूलाई मारेर इसरायलमा भएको यस दुष्कर्मलाई फाल्नेछौ। तर बेन्यामिनहरूले आफ्ना दाजुभाइ इसरायलीहरूको कुरा सुनेनन्। उनीहरू आफ्ना आफ्ना शहरहरूबाट इसरायलीहरूसँग लड़ाई गर्नलाई गिबामा जम्मा भए। ती बेन्यामिनीहरूले तुरन्तै आफ्ना आफ्ना शहरबाट तरवार भिरेका 26,000 मानिसहरूलाई लड़ाईको निम्ति जम्मा गरे। यी मानिसहरू बाहेक गिबाका 700 चुनिएका मानिसहरू पनि थिए। यी सबै मध्ये देब्रे हाते अरू 700 चुनिएका मानिसहरू पनि थिए, जसले घुएत्रोले कुनै निशाना पनि चुकाउँदैनथे। अहिले बेन्यामिनका मानिसहरू प्राय सबैलाई युद्धमा मारिए। 44-46 पदमा हामी पढ्छौं, यस प्रकार लेखिएको छ, 18,000 बेन्यामिनहरू मारिए, उनीहरू जम्मै योद्धा थिए। बाँचेकाहरू चाहिँ फर्केर उजाड स्थानमा भएको रिमोनको चट्टानतिर भागे। इसरायलीहरूले बाटाहरूमा उनीहरूका 5,000 जति यताउता छोडिएकाहरूलाई समातेर मारे। तिनीहरूले बेन्यामिनीहरूलाई गिदुमसम्म खेदे र अझै 2,000 जनालाई मारे। त्यस दिन बेन्यामिनहरूका हतियार भिरेका 25,000 योद्धाहरू लड़ाईमा मारिए। मित्र, यी बेन्यामिन कुलका मानिसहरूलाई तिनीहरूको अति नै नराम्रो घृणित अनैतिकता कामको लागि दण्ड दिइयो। ओ, यति धेरै मानिसहरू मार्ने काम कस्तो दुःखदपूर्ण घटना हो! यो मनपर्दो कुल थियो। तपाईँलाई थाहा होला, बेन्यामिन याकुबको सबभन्दा कान्छो छोरा थियो र अति नै प्रिय मनपर्दो छोरा थियो। बेन्यामिन नै एक जन थियो जसको लागि यहुदा आफ्नो जीवन पनि दिन तयारी र इच्छुक थिए। तिनले यहुदा पछि दोस्रो स्थानको ओगटेका थिए। मित्र, बेन्यामिनहरूको हत्याले इसरायलहरूले नयाँ समस्या सामना गर्न लाग्यो। प्राय सम्पूर्ण बेन्यामिन कुलहरूलाई मारिए। साथै अन्य कुलहरूले शपथ खाए कि तिनीहरूले आफ्नो छोरीहरू बाँकी रहेका बचेका केही बेन्यामिनीहरूलाई विवाहमा दिने छैनन्। अब यहाँ प्रश्न छ कि कसरी बेन्यामिन कुलहरू सुरक्षित राखिने जोगाई राखिनेछ त? अमित्र, युद्ध हुनभन्दा पहिले इसरायलहरूले अर्को शपथ खाएका थिए। तिनीहरूले भनेका थिए कि जो व्यक्ति मिस्पामा आएर युद्ध गर्न इन्कार गर्थे तिनीहरूलाई मारिनेछन्। तिनीहरूले पत्ता लगाए कि याबेस गिलादका कोही पनि उपस्थित भएका थिएनन्। त्यसकारण इसरायलका 12,000 सैनिकहरूलाई तिनीहरू कहाँ गएर पुरूष र विवाहित स्त्रीलाई मार्न र सिलोमा कन्या केटीहरूलाई ल्याउने आदेश दिइयो। तब यी कन्याहरू 400 बेन्यामिनीहरूको पत्नीहरू भए। यी बाँकी बचेका बेन्यामिनीहरूको निम्ति पत्नी पाउने र युद्धमा ध्वस्त गरिएको शहरहरू पुननिर्माण गर्ने जरिया या उपाय पत्ता लगाइयो। मित्र, यो अवधि पूर्ण राष्ट्रिय भ्रष्टता गडबड़ सम्भ्रममा अन्त हुन्छ। यो अन्तिम पदले न्यायकर्ताहरूको पुस्तकका घिनलाग्दो नीच कथाको अन्त गर्दछ। न्यायकर्ता 21 अध्यायको 25 पदले भन्छ, ती दिनमा इसरायलमा कुनै राजा थिएन र हरेक मानिसले आफ्नो दृष्टिमा जे ठिक लाग्थ्यो त्यही गर्दथ्यो। मित्र, न्यायकर्ताहरूको पुस्तक यो अवधिको नैतिक र सामाजिक अराजकता वा अवस्थाको सम्बन्धमा मानव असफलताको अन्तिम दुबारा वर्णन सहित अन्त हुन्छ, जुनले राजतन्त्रको शुरू गर्यो, उत्पन्न गर्यो। पहिले नै तीनपल्ट बताइसकिएको छ, इसरायलसँग कुनै राजा थिएन। वास्तवमा हरेक मानिसले आफ्नो दृष्टिमा जे ठिक लाग्थ्यो त्यही गर्दथ्यो। त्यो दिनमा इसरायल राष्ट्रको खेदजनक आत्मिक अवस्थामा निराशजनक टिप्पणी हो। यद्यपि आफ्नो पापको कारण, दुष्टताको कारण इसरायलीहरूले धेरै शत्रुहरूद्वारा सतावट र अत्याचार भोगे तापनि परमेश्वरको अनुग्रह हामी प्रशस्त भएको देख्छौ। जब जब तिनीहरू उहाँ कहाँ फर्के पश्चातमा उहाँले तिनीहरूलाई साथ दिनुभयो। न्यायकर्ताको पुस्तकले परमेश्वरको दुवै चरित्रको वर्णन गर्दछ, अर्थात परमेश्वरको इन्साफ न्याय र उहाँको अनुग्रह। इन्साफ न्याय पापको विरूद्ध दण्ड दिने काममा देखिन्दछ र अनुग्रह पापको क्षमा दिने काममा र तिनीहरूलाई पुनः ग्रहण गर्ने काममा, स्वीकार गर्ने काममा देखिन्दछ। मित्र, यो नै हाम्रो परमेश्वरमा पाइने महान विशेषता हो। प्रभु आजको यो वचन अध्ययनद्वारा हरेकलाई धेरै धेरै आशिष दिनुभएको होस्।
प्रशंसा गरौं है यीशु राजाको, एउटा नयाँ गीत गाइला। आदर गरौं है यीशु राजाको, सच अनि सिद्ध मनले। प्रशंसा गरौं है यीशु राजाको, एउटा नयाँ गीत गाइला।
श्रोता अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनुहुन्छ भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ 9847335679 8470 35679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।